الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله مدنی چین کے ناظرین، پروگرام حکم خدا بزبان مصطفیٰ میں ایک بار پھر آپ کو خوش آمدید کہتے ہیں. اللہ کریم رب العزت جل وعلا ہم سب کو قرآن مجید، فرقان حمید اور احادیث طیبہ کی تعلیمات کے مطابق زندگیاں گزارنے کی توفیق عطا فرمائے. ہمارے پیارے نبی صلی اللہ علیہ وآلہ وسلم کا فرمان معظم علی شان ہے کہ جو شخص صبحوں کے وقت 3 بار اور شام کے وقت 3 بار مجھ پر درود بھیجے، اللہ رب العالمین اس کے صبحوں اور شام کی خطاؤں کو معاف فرماتا ہے. بدر چین کے ناظرین، جب اس طرح کی روایت اور فضیلتوں کو بیان کیا جائے تو اس سے مراد گناہ صغیرہ ہوتے ہیں کہ اللہ ان کے گناہ صغیرہ معاف فرماتا ہے. بعض اعمال ایسے ہیں کہ کبیرہ گناہ بھی معاف فرماتا ہے ان اعمال کی وجہ سے، لیکن اگر سچی انسان توبہ کرے تو اللہ ان گناہوں کو معاف فرما دیتا ہے. اللہ کریم ہمارے صغیرہ گناہ بھی معاف فرمائے، کبیرہ گناہ بھی معاف فرمائے اور ہمیں کثرت سے درود پڑھنے کی توفیق عطا فرمائے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وآلہ وسلم، صلاۃ و سلام علیک یا رسول اللہ. بدر چین کے ناظرین، اس پروگرام میں ہم وہ آیات مبارکہ جس میں اللہ رب العالمین نے قل کہہ کر اپنے پیارے نبی صلی اللہ علیہ وآلہ وسلم سے خطاب فرمایا کہ اے نبی، آپ ارشاد فرما دیں، آپ اس چیز کا یہ حکم انہیں بتا دیں، اس سے متعلق وہ آیات مبارکہ سے متعلق ہمارا یہ درس چل رہا تھا. آج بھی انشاءاللہ العزیز ایک آیت مبارکہ وہ شامل کرتے ہیں اور اللہ رب العالمین نے اپنے پیارے حبیب علیہ الصلوۃ والسلام سے کیا اس بارے میں ارشاد فرمایا، اس آیت کو بھی سنتے ہیں. بسم اللہ الرحمن الرحیم. وَيَقُولُ الَّذِينَ كَفَرُوا لَوْلَا أُنزِلَ عَلَيْهِ آيَةٌ مِّن رَّبِّهِ قُلْ إِنَّ اللَّهَ يُضِلُّ مَن يَشَاءُ وَيَهْدِي إِلَيْهِ مَن أَنَابَ الَّذِينَ آمَنُوا وَتَطْمَئِنُّ قُلُوبُهُمْ بِذِكْرِ اللَّهِ أَلَا بِذِكْرِ اللَّهِ تَطْمَئِنُّ الْقُلُوبُ. ارشاد فرمایا، کافر کہتے ہیں کہ ان پر ان کے رب کی طرف سے کوئی نشانی کیوں نہیں اتری، ان کے رب کی طرف سے ان پر کوئی نشانی کیوں نہیں اتری، آپ ان سے فرما دیجئے. کیا؟ ان اللہ یضل من یشاء، بے شک اللہ جسے چاہتا ہے گمراہ کرتا ہے اور جسے چاہتا ہے اپنی راہ دکھاتا ہے جو اس کی طرف رجوع کرتا ہے، جسے چاہے اپنی طرف بلا لیتا ہے اور جسے چاہے اس کو گمراہ کر دیتا ہے. پھر ارشاد فرمایا، جو ایمان والے ہیں اور ان کے دل اللہ کی یاد سے چین پاتے ہیں، سن لو، اللہ کی یاد میں ہی دل چین پاتے ہیں. بدر چین کے ناظرین، یہ آیت مبارکہ کفار نے اتنی نشانیاں دیکھنے کے باوجود، معجزات دیکھے، بڑی بڑی نشانیوں کو دیکھا، لیکن جب سب کچھ دیکھ لیتے تو پھر بھی کہتے، کیا کہتے؟ وَيَقُولُ الَّذِينَ كَفَرُوا لَوْلَا أُنزِلَ عَلَيْهِ آيَةٌ مِّن رَّبِّهِ کہ اللہ کی طرف سے ان پر کوئی نشانی نہیں اتری، کوئی نشانی نہیں دیکھی انہوں نے. تو آپ ان سے یہ فرما دیں کہ اتنی نشانیاں دیکھنے کے باوجود بھی وہ اگر ایمان نہیں لا رہے، ایمان کی طرف نہیں آ رہے، تو آپ ان سے یہ فرما دیجئے، قل، آپ فرمائیں، اِنَّ اللَّهَ يُضِلُّ مَن يَشَاءُ، بے شک اللہ گمراہ کرتا ہے جسے چاہے، وَيَهْدِي إِلَيْهِ مَن أَنَابَ، اور جسے چاہے وہ اسے اپنی راہ کی طرف ہدایت عطا فرماتا ہے. رجوع کی توفیق عطا فرماتا ہے. تو اللہ رب العالمین کی ہی قدرت میں ہے، رب جسے چاہے گمراہ کرے اور رب جسے چاہے ایمان کی دولت عطا فرمائے. تو ان سے فرما دیا گیا کہ ان کا ایمان نہ لانا اور یہ ایمان کے قریب نہیں آئے، آپ کی اتباع میں نہیں آئے، آپ پر ایمان نہیں لائے، تو آپ ان سے واضح یہ اعلان فرما دیں کہ بس تمہارے مقدر میں ہے ہی نہیں ہدایت. ختم اللہ علی قلوبہم وعلی سمعہم وعلی ابصارہم غشاوہ، اللہ ان کے دلوں پر مہر سبد فرما دیتا ہے، ان کے کانوں پر، ان کی آنکھوں پر پردے آ جاتے ہیں، وہ دیکھنے کے باوجود بھی پھر وہ نہیں دیکھ پاتے. مراد کہ دیکھنے کے باوجود بھی اگر آدمی اندھا بنا رہے، سننے کے باوجود بھی وہ انسنی کرے اور بہرا بنا رہے، دل میں سمجھنے کی طاقت قوت سب کچھ ہے اور سب کچھ دیکھ لے پھر بھی نہ مانے، تو اسے یہی کہیں گے نا، اس کے دل پہ مہر لگ چکی ہے، اس کے کان بہرے ہیں، اس کی آنکھیں اندھی ہیں، یہ دیکھنے کے باوجود بھی اس کی آنکھوں پر پردے پڑے ہوئے ہیں اور کانوں پر یہ بہرا پن ہے، اور اس کے دل بھی ایسے اندھیرے میں ہے، تاریکی میں ہے، گمراہی میں ہے، اور اس پر مہر سبت ہو چکی ہے، اور اللہ جسے چاہے وہ گمراہ کرتا ہے، جسے چاہے اپنی طرف ہدایت اسے عطا فرما دیتا ہے. تو اتنے معجزہ دیکھنے کے باوجود، منظر چند کے ناظرین، نبی کریم علیہ السلام نے اتنے معجزہ دکھائے. نبی وہ ہوتے ہیں کہ جنہیں اللہ رب العالمین مخلوق کی ہدایت کے لیے، رہنمائی کے لیے انہیں مبعوث فرماتا ہے، اور پھر ان کو معجزے کے ذریعے ان کی مدد فرماتا ہے، انہیں معجزہ عطا فرماتا ہے. کوئی بھی ایسا کام جو خرق عادت ہو، عام طور پر ایسا نہ ہوتا ہو اور نبی سے اس کا صدور ہو رہا ہے، اعلان نبوت کے بعد نبی سے اس کا صدور ہو رہا ہے، تو وہ معجزہ کہلاتا ہے. عاجز کرنے والا ایسا کام، ایسا فعل، ایسا واقعہ جو عاجز کر دے، عقلوں میں بظاہر نہ آ سکے، تو نبی پاک صلی اللہ علیہ وسلم سے کافروں نے کتنی نشانیاں پوچھی، کتنی نشانیاں پوچھی. چاند کو توڑنا اتنی بڑی بات، چاند کے ٹکڑے ہو جائیں، آپ سے کہا، فرمایا آؤ، آجو. جمع ہو گئے جبل ابی قبیس کے اس پہاڑ پر، اور کہا جاتا ہے کہ دنیا کا سب سے پہلا پہاڑ ہے یہ. حضرت ابراہیم علیہ السلام نے اسی پہاڑ پر کھڑے ہو کر آپ نے لوگوں کو حج کی طرف بلایا تھا، اور جب اللہ کی بارگاہ میں کہا کہ یا اللہ میں تو ان کو بلاؤں، میری آواز کہاں تک پہنچے، تو فرمایا گیا بلانا تیرا کام ہے، سب تک آواز پہنچانا ہمارا کام. تو آپ اس پہاڑی پر کھڑے ہو کر آپ نے آواز دی کہ اب آؤ حج کے لیے، جب خانہ کعبہ کو تعمیر کر لیا. تو یہی جبل ابی قبیس، یہ مکہ مکرمہ میں یہ وہ پہاڑ ہے، اور اس پر نبی پاک صلی اللہ علیہ وسلم تشریف لے کر گئے اور ان کو بلایا، کفار کو کیا ہو، اور اسی پہاڑ پر کھڑے ہو کر آپ نے اشارہ فرمایا تو چاند کے دو ٹکڑے کر دیے تھے، چاند کے آپ نے دو ٹکڑے. اچھا، جب یہ ٹکڑے ہوئے چاند کے دو، تو پھر اشارہ ہوا تو چاند وہ مل جاتا ہے اور وہ جو ٹکڑے تھے یعنی وہ ختم ہو جاتا ہے. یعنی چاند توڑنے والے، چاند کے ٹکڑے کرنے والے بھی یہ ہیں، اور چاند جوڑنے والے بھی یہ ہیں، چاند جوڑنے والے بھی یہ. لیکن جب انہوں نے دیکھا، جن کے دلوں پر مہر سب تھی، تو اب کہنے لگے نہیں، ختم اللہ علی قلوبہم، اللہ نے فرما دیا ان کے دلوں پر، جب مہر ہے لگا دی اللہ نے مور. اتنی بڑی قدرت کی نشانی کو دیکھ کر کہ وہ رب جس نے اپنے نبی کو اس قدر قدرت طاقت عطا فرمائی ہے، وہ رب کتنی شانوں والا ہے، وہ رب کتنی قدرتوں والا ہے. اچھا، یہ کر کے دکھایا. ابو جہل کنکریاں لے کر آئے، نبی پاک علیہ السلام اشارہ فرمائے کہ تم مجھ سے پوچھتا ہے تیری مٹھی میں کیا ہے، اگر میں اشارہ کروں تو تیری جو مٹھی میں ہے وہ بتائے کہ میں کون ہوں. تو وہ کنکریاں کلمہ پڑھے، درخت ان کو سلام کرے، جانور ان کے آگے آئے تو جھک جائیں، اور کتنے ایسے معجزات جو انہوں نے دیکھے تو وہ کہنے پر مجبور ہو گئے. معاذ اللہ، یہ کہتے تھے کہ یہ تو بھائی साहिर का काम है, जादूगर का काम है, ये नहीं 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 फिर पीछे हो जाते। अच्छा इस दफा ये दिखा दे उसके बाद हम मान जाएंगे। अच्छा मान जाओगे, वो किया, फिर कहते नहीं 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 नहीं। तो ये कुफार को इस शैतान ने ऐसा बहकाया है, ऐसा बहकाया है, तरह तरह से बहाने वो बनाते और इस्लाम की तरफ ना आते। और फिर आखिर में कहने लगे कि अल्लाह ने क्यों नहीं निशानी कोई नाजिल की, क्यों नहीं निशानी ना? इतना कुछ देखकर फिर भी ये कहते। तो अल्लाह ने इरशाद फरमाया, कुल इन्नल्लाहा युदिल्लु मन यशा, ऐ महबूब इनसे फरमा दे कि अल्लाह जिसे चाहे गुमराह करता है, वयाहदी इलैहि मन अनाब, और जिसे चाहे अपनी तरफ हिदायत देता है कि वो रुजू आदमी कर लेता है। ये अल्लाह के दस्ते कुदरत में है, रब की अता है। आगे फरमाया, अल्लज़ीना आमनू व तत्मइन्नु कुलूबुहुम बिज़िक्रिल्लाह, अला बिज़िक्रिल्लाह तत्मइन्नुल कुलूब। इरशाद फरमाया कि और वो लोग जो ईमान लाए हैं उनके दिल अल्लाह की याद से चैन पाते हैं, उनके दिल अल्लाह की याद से सुकून पाते हैं। और फरमाया, सुन लो आला, सुन लो खबरदार, अल्लाह की याद ही से दिल चैन पाते, अला बिज़िक्रिल्लाही तत्मइन्नुल कुलूब, अल्लाह की याद से ही दिल चैन पाते। मदनी चैन के नाजरीन ये नुस्खा है, दिली तौर पर सुकून नहीं मुयसर होता, माल है, औलाद है, कारोबार है, नौकरी है, बस अवकात सारी चीजें होती हैं लेकिन कल्बी सुकून नहीं है, दिली सुकून नहीं है। तो अल्लाह फरमाता है वो दिल का सुकून अल्लाह के याद, अल्लाह के जिक्र में है, अल्लाह को याद करने में है। तो इंसान जब रब के जिक्र से जितना गाफिल होता है, यानी वो रब के जिक्र से जितना दूर चला गया, उसकी उतनी ही जिंदगी में तंगियां आती गई, तंगियां आती गई। और जब वो रब की याद से वाबस्तगी इख्तियार कर लेता है, अल्लाह उसे दिली तौर पर भी इत्मीनान सुकून अता फरमाता है, ज़हनी भी सुकून मिलता है, बज़ाहिर पैसों की कमी भी होती है लेकिन दिल का वो इत्मीनान है कि वो आदमी सुकून दे जिंदगी गुजार रहा होता है। मंदिर के नाजरीन जिक्र का लफ्ज और बहुत एक छोटा सा लफ्ज है जिक्र करना, लेकिन अपने मफहूम और अपने मानी के एतबार से बड़ा वसी है ये, और इतनी वसत है इसमें, चाहे वो इबादात का मामला हो, मामलात का हो, कारोबार हो, तिजारत हो, घर वालों के साथ उसने सलूक हो, माँ बाप की खिदमत हो, दीन पढ़ना हो, पढ़ाना हो, सीखना हो, सिखाना हो, कुरान सुनना सुनाना, जबान से कुछ पढ़ना, जहन के अंदर ऐसे तफक्कुरात के रब की कुदरत के बारे में जहनी तौर पर कल्बी तौर पर उस तरफ मुतवज्जे रहना, शाकिर रहना, परेशानियों पर मुसीबतों पर सब्र करना और फिर उसके बावजूद शुक्र अदा करना, हम्द कलमा जबान पे जारी रखना, ये सारा कुछ क्या है? ये जिक्र है, ये जिक्र ही है। अच्छा फिर आम इबादत के लिए कोई ना कोई वक्त, कोई ना कोई शर्त, कोई ना कोई खास मौका महल के एतबार से मखसूस कंडीशन हर एक के हवाले से, लेकिन जिक्र के लिए नहीं, कोई खास वक्त नहीं, कोई खास कैफियत नहीं, खड़े बैठे उठे सब हालत में अल्लाह का जिक्र किया जा सकता है। और इरशाद फरमा दिया, الذين يذكرون الله قياما وقعودا وعلى جنوبهم, और वो लोग जो याद करते हैं अल्लाह को खड़े हुए, बैठे हुए और अपने पहलुओं पर लेटे हुए, अपने पहलुओं पर लेटे हुए अल्लाह को याद करते हैं, ويتفكرون في خلق السماوات والارض, और गौर करते हैं आसमानों और जमीनों की तखलीक में, इनकी बनावट में, इनके पैदा करने में, तखलीक के अंदर वो गौर करते गए, रब्बना मा खलकता हादा बातिला, और फिर क्या कहते हैं और तस्लीम करते, ए हमारे रब, रब्बना मा खलकता हादा बातिला, फिर वो इस चीज का इकरार करते हैं और तस्लीम करते हैं, ऐ हमारे रब ने बेकार पैदा नहीं किया इसको। और फिर क्या कहते हैं, सुबहानक फकीना अदाबन्नार, तेरे लिए ही पाकी है, हमें अजाब नार से बचा, हमें अजाब नार से महफूज फरमा। तो अल्लाह के जिक्र के हवाले से आयत मुबारक में फरमाया गया खड़े बैठे और पहलुओं पर लेटे हुए, ये भी जिक्र इलाही। वो अल्लाह ने उन लोगों की तारीफ फरमाई किस हालत में भी जिक्र करते। हम अपने प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम के हवाले से अगर आपको देखें, आपकी हयाते, आपकी जिंदगी मुबारक को देखें, आपके मामूलात को हम देखें, तो जिक्र इलाही इस कदर ज्यादा, इस कदर ज्यादा, ये जो हम दुआएं पढ़ते हैं ये हकीकतन जिक्र है, अल्लाह का जिक्र है जो दुआएं पढ़ते हैं। इस दुआओं में आप देखिए कि नबी पाक अलैहि सलाम की सीरत मुबारक देखें तो आपको अंदाजा हो जाएगा, इतनी दुआएं, इतनी दुआएं। बिस्तर पर जाते हुए क्या पढ़ना है, कपड़े पहनते हुए क्या पढ़ना है, बिस्तर लपेटते हुए, रात को सोते हुए, सोने के दरमियान आंख खुल जाए तो क्या पढ़ना है, सुबह बेदार होकर क्या पढ़ना है, वुजू से पहले अल्लाह का जिक्र और दुआ पढ़ी जा रही है, वुजू के बाद दुआ पढ़ी जा रही है, मस्जिद में जाते हैं तो दुआ पढ़ी जा रही है, मस्जिद से निकलते हैं तो दुआ पढ़ी जा रही है, नमाज खत्म होती है तो कुछ कलिमात पढ़े जा रहे हैं, बाजार जाते हैं तो कलिमात पढ़े जा रहे हैं, कोई और मामला देखें, बिजली चमक जाए, बादल बादल जो है वो गरज जाए तो उस वक्त कलिमात पढ़े जा रहे हैं, अगर सूरज गिरने लगता है तो फिर नमाज और उसकी दुआएं पढ़ी जा रही है, चांद गिरन है तो उसके बारे में मनकूल और उसकी दुआएं हैं कि क्या पढ़ना है, उस वक्त क्या तस्बीहात करनी है, अल्लाह अकबर कबीरा। चांद को देखकर, सितारों को देखकर, बादलों को देखकर, रब की कुदरत की निशानियों को देखकर, इस कदर रिवायात में दुआ दुआ दुआओं का जिक्र है, तो ये सारी दुआएं क्यों थी, ये इसलिए कि ये सब कुछ जिक्र इलाही था, ये जिक्र इलाही था। तो दुआ कसरत के साथ ये भी जिक्र इलाही का तरीका है। तो मदनी चैन के नाजरीन, अल्लाह का जिक्र वो दिलों को चैन देता है, दिलों को करार मिल जाता है जब वो रब ताला का जिक्र बजा लाता है। और जो जिक्र इलाही से गाफिल हो जाए, एराज कर ले अल्लाह की याद से, अल्लाह के जिक्र से एराज कर दे, कुरान क्या फरमाता है, जिसने मेरी याद से मुंह फेरा तो बेशक उसके लिए तंग जिंदगानी है, तंग जिंदगी उसकी हो जाएगी, और हम उसे क्यामत के दिन अंधा उठाएंगे। बेसिक तो ये आयते मुबारका कुफार के बारे में कि जो सारा कुछ देखने के बावजूद भी अल्लाह की याद से गाफिल, रब के जिक्र यानी ना वो ईमान लेकर आए, ना अल्लाह रब्बुल आलमीन की तरफ आए, ईमान की दौलत से महरूम रहे, उनके लिए जिंदगी तंग जिंदगी है। क्योंकि जिस आदमी के पास ईमान की दौलत नहीं, उसकी जिंदगी अच्छी जिंदगी नहीं, तंग जिंदगानी कहलाएगा। अच्छा, फिर आगे, ईमान वाला है अगर उसका, उसकी जिंदगी, उसकी मईशत, उसके तंग जिंदगी से मुराद यह है कि रिज़्क हलाल का मयस्सर ना होना, उसके पास खौफ खुदा ना होना, बेबाकी है, तो यह भी इसकी जिंदगी तंग जिंदगी, और एक दुनिया की तंग जिंदगी, एक कब्र की तंग जिंदगी। और कब्र की तंग जिंदगी यह है कि कब्र में जब ऐसा शख्स जाएगा तो बिलखसूस रिवायात में बयान किया गया कि बेनमाजी को कब्र इस तरह दबाती है कि उसकी पसलियां टूट फूट कर एक दूसरे में पैवस्त हो जाती है, वो एक दूसरे में पैवस्त होती है। तो एक वो जिंदगी, ये भी तंग जिंदगानी। अच्छी जिंदगी उस आदमी की है जो ईमान वाला भी है और याद इलाही से गाफिल नहीं रहता, अल्लाह को याद करता है, उसकी जिंदगी भी अच्छी, उसकी कब्र भी अच्छी, और उसका हशर वाले दिन उठना यह भी बेहतर होगा, यानी अच्छाई पर होगा, भलाई पर होगा, अल्लाह उसे इनामात अता फरमाएगा। आज तरह तरह के उजर बहाने तो बन सकते, लेकिन हर आदमी ये सोचे कि आज रोजा तर करने के लिए क्या ये बहाना जो आज हम एक दूसरे को सुना देते, गर्मी बढ़ी है, काम काज भी करना होता है, इधर उधर जाना होता है, इसलिए रोजा नहीं रखते, क्या ये जवाब कल क्यामत के दिन अल्लाह की बारगाह में हम दे सकेंगे? हरगिज़ नहीं दे सके, हरगिज़ नहीं दे सके। आज कोई आदमी अपने ऑफिसर के सामने उजर बयान करने से पहले 100 मरतबा सोचता है कि ये मेरा उजर वो सामने वाला सुन भी लेगा कि नहीं सुनेगा, या कितना कि ये उजर काबिले कबूल है। तो अल्लाह की बारगाह में क्या हम ये कह सकेंगे कि हम इस वजह से बस वो ये काम था, इस वजह से हमने ये काम छोड़ दिया, इस वजह से हम नमाज नहीं पढ़ रहे थे, इस वजह से हम रोजे नहीं रख रहे थे? हरगिज नहीं। तो रब के हुजूर तौबा करनी चाहिए, और अल्लाह को याद करने के जितने जराए फराइज उसमें सबसे मुकद्दम, रोजे से आदमी का अल्लाह से ताल्लुक एक तरह का मजबूत हो जाता है। इसलिए इरशाद फरमाया अस्सौमु ली व अना उज्जा बिही व अना अज्जी बिही, दोनों तरह के एराब पड़ेंगे कि रोजा मेरे लिए और इसकी जजाब अल्लाह फरमाता है मैं खुद इसकी जजा, गोया के रोजेदार को रब मिल जाता है, और वाना अज्जी बिही इसकी इसकी मैं खुद ही जजा दूंगा, इसका मैं ही बदला दूंगा। क्यामत के दिन रोजेदारों के लिए फरमाया जाएगा कि बेहतरीन दस्तरखान लगाए जाएंगे, और फरमाया रोजेदारों को वहां बुलाकर खाने की पेशकश होगी, खिलाया जाएगा और जन्नती खाने होंगे, वो वहां खाएंगे ऐश में होंगे। फरमाया हालांकि लोग हिसाब की मशक्कतों में होंगे, रोजेदारों को ये इनाम मिलेगा कि इन्हें उस कियामत के दिन भी दस्तरखानों पर बिठाया जाएगा। ये इनामात है उन रोजेदारों के लिए। बाबू रैयान खास वो दरवाजा जिससे रोजेदारों को जन्नत के अंदर दाखला अता फरमाए। तो ये रोजा भी क्या है, ये जिक्र इलाही है, इबादत में है इंसान, और ये इबादत के अंदर किसी को ये नजर ना आने वाली इबादत है। नमाज पढ़ रहा आदमी तो पढ़ रहा है, जकात देता है तो पैसा देता है, चले आपके छुप कर देता है तो जिसको देता है उसको तो पता चलता है कि इसने जकात वाला अमल किया है। हज है तो वो भी ऐलानिया है, जहर है छुप कर तो नहीं हज हो सकता। रोजे की इबादत टोटली तौर पर वो किसी के चेहरे पर नहीं लिखा हुआ कि ये रोजेदार है या रोजेदार नहीं है, इसलिए इस इबादत का ताल्लुक अल्लाह से, और जब अल्लाह से ताल्लुक है इस इबादत का तो इसलिए फरमाया अस्सौमु ली व आना उजजा बिही, रोजा मेरे लिए इसकी जजा मैं खो दूं। तो रोजेदार भी इंसान अल्लाह की याद में रहता है, ये सोया भी रहे इसे इबादत का सवाब मिलता है, रोजेदार का सोना वो उस पर भी उससे सवाब मिलता है। लेकिन इसका हरगिज ये मतलब नहीं है कि सारा सारा दिन आदमी सोया रहे, नमाजें भी अपनी कजाएं करे, या कसरत के साथ रोजे की हालत में सोए कि जिस्म पर कोई किसी तरह की मशक्कत उस पर आई ना, उसे पता ही ना चले, वो सुबह फजर के बाद सोया, वो असर के करीब जाकर उठे और बस थोड़ी देर रहा और तारी कर ली। नहीं, इतना रोजे में सोना भी नहीं, और अगर कोई सोता है उसकी गिरफ्त भी पकड़ भी नहीं है जब तक वो नमाज कजा ना करता हो, नमाज पढ़ता है। लेकिन हम रोजे की हालत में भी ऐसे रहें कि हमें जिस्मानी तौर पर उसकी मशक्कत महसूस हो, जब उसकी मशक्कत हमें रोजे की महसूस होगी ना तो इबादत की रूहानियत मिलेगी, लअल्लकुम तत्तकून, तक तुम मुत्तकी बन जाओगे, तो ये अल्लाह कैफियत अता फरमा देता है, ये कैफियत अता फरमा। हजरत अब्दुल्ला बिन अब्बास रदी अल्लाह अन्हुमा फरमाते हैं, बंदे को थोड़ा मिले या ज्यादा मिले, अगर खौफे खुदा नहीं है तो उसमें कुछ भलाई नहीं है, और यह भी जिंदगी उसकी तंग जिंदगानी है, यह भी जिंदगी उसकी तंग जिंदगानी। तो मैं यही अर्ज कर रहा था कि असल यह है कि जिसको अल्लाह की याद और जिक्र इलाही की तौफीक मिल गई उसको सब कुछ मिल गया, और जिसके पास ये नहीं है तो दुनिया के सारी ऐशो इशरत होने के बावजूद उसके पास कुछ नहीं। وہ کچھ بھی نہیں ہے، اس کی زندگی تنگ زندگی ہے۔ تو ناظرین اللہ کو یاد کرنا، جیسے زبان سے رب کا ذکر کیا جاتا ہے اللہ اللہ کہہ کر پکار دے، اسی طریقے سے تفکرات سوچو بچار میں اپنے ذہن کے اندر اللہ کی قدرت کی نشانیوں کو وہ سوچنا اور رب کی قدرت کی یہ نشانیوں کو دیکھنا، اس پر رب کی حمد بجا لانا ذہنی طور پر ہی، یہ بھی ذکر الہی ہے۔ قلبی طور پر سوچ میں رہتا ہے، وَيَتَفَكَّرُونَ فِي خَلْقِ السَّمَاوَاتِ وَالْأَرْضِ، کہ میرا رب کتنا قادر مطلق ہے، یہ آسمان بغیر پلروں کے کھڑا کر دیا، زمین بچھا دی، پہاڑ بڑے بڑے، یہ کیا ہے؟ رب کی تخلیقات، جو رب نے جن چیزوں کو بنایا ہے اس میں غور و فکر کر رہا ہے، یہ بھی ذکر الہی۔ عالم جو دینی مسائل سوچتا رہتا ہے وہ بھی ذکر الہی ہے۔ بدن اگر انسان کا وہ مشقتوں پر بیماری پر صبر کرتا ہے، یہ بدن کا ذکر رہے، بدن ذکر کر رہا ہے۔ تو دل بھی اگر ذکر الہی میں مشغول رہے، ذہن بھی ذکر الہی میں رہے، زبان بھی رہے، وہ خوش نصیب آدمی جو اکیلا بیٹھ کر اللہ کو یاد کرے اور اس کی آنکھوں میں آنسو بہ جائے، فرمایا قیامت کے دن اللہ اسے اپنے عرش کا سایہ تھا، فرمایا اللہ اسے اپنے عرش کا سایہ تھا۔ اللہ کریم ہم سب کو کثرت سے ذکر بجا لانے کی توفیق عطا فرمائے۔ آمین بجاہ النبی الامین صلی اللہ علیہ وآلہ وسلم۔